आगे देखिए, अगला लफ्ज इलाई को, टूवर्ड्स यू, ये किसको कह रहे हैं? बनी इसराइल को। तो इस लफ्ज इलाइकुम ने बता दिया कि हज़रत ईसा की रिसालत सिर्फ बनी इसराइल तक थी। इसके बरक्स नबी सल्लम के लिए कुरान क्या कहता है? रहमतुल लिल आलमीन। सिवाय नबी सल्लम के ये खूबी किसी को हासिल नहीं हुई कि वो अव्वलीन वल आखरीन, क़यामत तक आने वाले लोगों के लिए जो शख्स नबी है, हम उसके उम्मती हैं। बहुत बड़ा ऑनर है ये। तो वक्ती महदूद दावत नहीं थी, और उनकी किताबों में इसके रेफरेंसेस भी मौजूद हैं। हज़रत ईसा की तरफ ये अक़वाल मंसूब किए जाते हैं कि मैं बनी इसराइल के घराने की खोई हुई भेड़ों के सिवा और किसी के पास नहीं भेजा गया, यानी बनी इसराइल की इसलाह के लिए भेजा गया हूँ। आगे चलिए, दूसरा जुमला आयत में लिखा हुआ देखिए, मुसद्दिकल लिमा बैना यदैया मिनत तौराती। यहाँ रुक जाइए, ये है जी उनकी दूसरी बात, और वो क्या है कि मैं तकजीब करने के लिए नहीं आया, तस्दीक करने के लिए आया हूँ। आसमानी किताब पहले से कौन सी थी? तौरात। मूसा का ताल्लुक तौरात से था, दीनदार लोग तौरात को जानते थे, बनी इसराइल के पास तौरात थी। हज़रत ईसा अलैहिस्सलाम आगे एक नया नाम लेकर, पहले से मौजूद दीनदार परेशान ना हो जाए, मैं तुम्हारे अगेंस्ट बातें नहीं करने आया, मैं तो उसी सिलसिले की अगली कड़ी हूँ। बहुत बड़ी बात है इसमें। अगर ईसा अलैहिस्सलाम ये कहते ना, मुकज्जिबल लिमा बैना यदैया मिन तौरात, तो मानी पता क्या होना था? तुम सब गलत हो, मैं तुम्हारी तकजीब करता हूँ, जो तुम बताते हो गलत हो, जो तुम करते हो गलत हो। अम्बिया किराम का ये तरीका नहीं था। हत्ता के अल्लाह के नबी जिस दौर में मक्का में भेजे गए थे, तारीख तरीन दौर था मक्का वालों का, खाना काबा बुतों से भरा पड़ा था, फिर भी आपने एक दफ़ा 13 साल में ये नहीं कहा कि मैं तुम्हें सबको मुकज़्ज़िब बन के आया हूँ। मैं तुम्हें वो इस्माइल और इब्राहिम का भूला हुआ सबक याद करा रहा हूँ कि ला इलाहा इल्लल्लाह। बात समझ गए? तो इस अमल का नुक्ता क्या है कि आप जब भी कहीं जाएँ, किसी माशरे में जाएँ, किसी शहर में जाएँ, किसी लोगों के ग्रोह में जाएँ, उनको उनका ही बनकर दिखाइए। मुसद्दिक़ू, आई एम डूइंग द सेम थिंग, जस्ट अ लिटल बिट डिफरेंस। हर दीन का काम करने वाला एक ही होता है, और नए आने वाले को देखकर पुराने वालों को परेशान नहीं होना चाहिए इस रंग में कि अगर वो उसी मिशन की तकमील में उनके साथ है। बाज़ जगह जब बुनियादों महसूस नहीं होता, डिसिप्लिन नहीं होता, ऑर्गेनाइजेशन नहीं होती और दिलों में तज़किया नहीं होता, तो यही बातें इतना बड़ा झगड़ा बन जाती हैं कि काम तो दूसरी तरफ है और आप लड़ रहे हैं और वो असल काम होता ही नहीं है। आगे चलिए, लफ्ज़ मुसद्दिक़ के क्या मानी है? तीन मानी लिखिए। लफ्ज़ मुसद्दिक़, तीनों ठीक है। पहला मानी, मैं कोई अलग और निराला दीन लेकर नहीं आया, बल्कि वही दीन लाया हूँ जो मूसा अलैहिस्सलाम लाए थे। इसी तरह मैं तौरात की तर्दीद करता हुआ नहीं आया, बल्कि उसकी तस्दीक कर रहा हूँ। जिस तरह हमेशा से अल्लाह के रसूल अपने से पहले आए हुए रसूलों की तस्दीक करते थे, इसलिए तुम्हारे पास अब कोई गुंजाइश नहीं कि तुम मेरी रिसालत को मानने से इनकार कर दो। यानी कॉमन ग्राउंड पे बात की, तालु इला कलिमतिन सवाम बैना ना व बैनकुम, यह है पहला मानी। दूसरा मानी लीजिए, मुसद्दिक़ का दूसरा मफहूम क्या है? कि मैं इन बशारतों, खुशखबरियों, ग्लैड टाइडिंग्स का एक कैरियर हूँ जो मेरी आमद के मुतालिक तौरात में मौजूद है। यानी अगर कोई वाकई तौरात पर यकीन रखता है, तो तौरात में हज़रत ईसा के आने की बातें मौजूद थी। लिख लें ये जुमला, जैसे नबी सल्लम के आने की बात पहली किताबों में थी ना, तो इसी तरह हज़रत ईसा के आने की बात पहली किताबों में मौजूद थी। ये मुराद है। यानी देखिए, एक ट्रेन है ना, उसकी मुख्तलिफ बोगियाँ हैं, बस इंजन शुरू में एक होता है, उसके आगे बोगियाँ हैं। तो मूसा का दौर एक बोगी, ईसा का दौर दूसरी बोगी, और मोहम्मद मुस्तफ़ा का दौर आखिरी बोगी। दैट्स इट, सब एक है, ये कोई एक दूसरे के मुकाबले पे नहीं आते। तो मुराद ये है कि मैं वही हूँ जिसकी खबरें तुम्हें दी गईं। तीसरा मानी इसका क्या है? कि एक आने वाले रसूल की जिसकी खबर तौरात ने दी थी, मैं उसकी तस्दीक करता हूँ। बात समझ गए? यानी हज़रत ईसा अलैहिस्सलाम के बाद नबी सल्लम आए थे, हज़रत ईसा अलैहिस्सलाम नबी सल्लम की आमद की खबर दे रहे थे। تو یہ بھی معنی سب سے بلکہ قریب معنی ہی یہ دکھتا ہے. تو خلاصہ کیا ہے کہ حضرت عیسیٰ کی بات سے یہ پتہ چل گیا کہ نبوت کا مقام اور کام کیسے ہوتا ہے, اور نبی صلی اللہ علیہ وسلم کی خوشخبری دی تھی. اسی لیے آپ دیکھیے کہ انجیل جو لفظ ہے نا, انجیل, اس کا معنی بھی خوشخبری ہوتا ہے, روشنی بھی ہوتا ہے, لائٹ اور خوشخبری. کیوں؟ کیونکہ اس کے بعد نبی صلی اللہ علیہ وسلم نے آنا تھا, گلیڈ ٹائیڈنگ. اور آج وہی پیروکار جو خود حضرت عیسیٰ کے فالوورز ہیں وہ نبی صلی اللہ علیہ وسلم کو نہیں مانتے. تو بہرحال ساری بات کا خلاصہ کیا ہے کہ حضرت عیسیٰ نے اپنے نام کی بجائے اپنے کام کو ہائی لائٹ کیا. میں یہ کروں گا, میں یہ ہوں, میں وہ ہوں, اور مبشرم برسول یاتی من بعد اسمہ احمد, نبی صلی اللہ علیہ وسلم کی طرف اشارہ. احمد لفظ نبی صلی اللہ علیہ وسلم کے لیے انجیل میں تھا. آپ کی ماں نے آپ کا نام محمد رکھا. احمد بہت تعریف کرنے والا, اور محمد بہت زیادہ تعریف کیا گیا. عرب ہسٹری میں احمد نام کسی کا نہیں تھا. محمد نام کے بارے میں کچھ اشارے مل جاتے ہیں, لیکن دونوں سپر لیٹو ڈگری کے. آج کی انجیل میں نہ لفظ محمد ہے نبی صلی اللہ علیہ وسلم کے لیے, نہ احمد ہے. کدھر گیا؟ ان کے ربیوں اور ان کے مذہبی رہنماؤں کی ترمیمات کا اور ترجموں کا شکار ہو گیا. آپ دیکھیے, جب کسی کتاب کا ترجمہ کیا جاتا ہے نا, تو ایک ہوتا ہے ترجمہ عقل کے ساتھ کرنا, اور اگر آپ گوگل میں کوئی ایک کارنر ڈالیے کہ اس کا ٹرانسلیشن کرو, تو آپ نے دیکھا ہے وہ کیسا ٹرانسلیشن کرتا ہے؟ وہ بے عقل ٹرانسلیشن ہوتا ہے. مثلا میں مثال دیتی ہوں, نبی صلی اللہ علیہ وسلم کا نام ان کی کتاب میں تھا احمد. جب انہوں نے اس کو ٹرانسلیٹ کیا نا, تو اس کو احمد کی بجائے کیا کہہ دیا؟ منہمہ, منہمنہ. کیوں؟ کیونکہ وہ ان کی زبان میں احمد لفظ کا ٹرانسلیشن تھا. میں آپ کو مثال دیتی ہوں, آپ کہتے ہیں کہ صبح ہوئی پھر جمیلہ آئی. آپ کو مجھے پتہ لگ جائے کہ جمیلہ کوئی عورت ہے. جمیلہ مین آ وومن جس کا نام جمیلہ. آپ گوگل میں ڈال کے یہ جملہ دیکھیے, وہ جمیلہ کو بیوٹیفل عورت کر دے گا. صبح ہوئی اور ایک بیوٹیفل عورت آئی, تو وہ جمیلہ نام زم. یہ ہوا ان کے ساتھ, یعنی ترجمے در ترجموں سے ایسی باتیں ہوئیں کہ جس کے بعد کیا ہوا یہ سب کو پتہ. اللہ کے نبی کی بشارت انہوں نے دی احمد, اور بعد میں کیا ہوا؟ فلما جاہم بالبیناتی, پھر جب وہ آگے ان کے پاس دلائل کے ساتھ, قالوا ھذا سحر مبین, تو وہی لوگ کہنے لگے یہ جادوگر ہیں. یہ کیا جملہ ہے؟ آخری سینٹینس آیت کا دیکھیے. حضرت عیسیٰ جو نبی صلی اللہ علیہ وسلم کے دنیا میں آنے کی بشارت دینے کے لیے تشریف لائے تھے, جب وہ ایسے معجزات لے کر آئے جو کہ ہم پیچھے پڑ چکے ہیں نا, ان کو اللہ نے طب سے متعلق معجزات دیے تھے, کوڑھی کے مریض کو ٹھیک کر لیتے اور وہ وغیرہ, سارے جو سورہ بقرہ اور آل عمران میں بھی اپنے پڑھے ہیں, تو آپ سمجھ لیجئے بلکہ آل عمران میں ہی زیادہ ہیں. تو وہ سارا کچھ دیکھ کر ان کے لوگوں نے ان کو رسول اللہ کہنے کی بجائے سحر مبین کہہ دیا. اور سحر جو ہے نا, یہ ساحر سے ہے, ابھی ہم لفظی وضاحت میں دیکھیں گے. کیا پتہ چلا ہمارے لیے اس وقت عمل کی بات صرف یہ ہے کہ اپنے اپنے دور میں ہر نبی کے ساتھ عموماً ایک ہی جیسا رویہ اختیار کیا گیا. وہ رسول بن کر آتے ہیں, لوگ ان کو اللہ بنا دیتے ہیں, بیٹے بنا دیتے ہیں. وہ بشر ہوتے ہیں, لوگ ان کو نور بنا دیتے ہیں. کام کیا میرے آپ کا؟ کہ ہم دیکھیں کہ نبیوں کی آمد کا مقصد کیا ہے. اب ذرا سا لفظوں کو ساتھ لے کر چلتے ہیں, اور آپ نے سیرت اگر پڑھی ہے تو کم و بیش اسی قسم کے الزامات نبی صلی اللہ علیہ وسلم پہ بھی لگے تھے, ان کو بھی جادوگر کہا گیا اور اسی طرح کی باتیں. ایک ایک لفظ کو دیکھیے. وا اور, اور کیا بتاتا ہے؟ پیچھے سے تعلق. عطف کا واؤ ہے یہ, یعنی اس جملے کا بھی تعلق پیچھے سے ہے. اس میں کیا ہے؟ اذکرو, یاد کرو. قالا, کہا, فرمایا, اس کو ہم پیچھے بہت دفعہ کر چکے ہیں. قول, حدیث, یہ دو مترادف ہیں لفظ قول کے. قول بے معنی یا بامانی بات کو کہتے ہیں, خواہ دل میں ہو, کوئی نظریہ ہو. اور حدیث کہتے ہیں نئی بات کو, ایسی بات جس سے عام لوگ ناشنا ہوں. کلمہ کہتے ہیں بامانی بات کو, اللہ کے احکامات قدرت وغیرہ پہ بھی لفظ کلمہ آتا ہے. لفظ عیسیٰ ابن مریم, ये हज़रत ईसा का नाम है। आप देखिए कि ईसा ने मरियम, हज़रत ईसा का आपको एक किस्म का पूरा नाम जहाँ आपको दिख रहा है, कहीं भी इनके सिवा कुरान में किसी को उसकी माँ से नहीं जोड़ा गया। ठीक है, हदीस में है, यूनुस बिन मती कहते हैं और मती के बारे में कहते हैं कि उनकी माँ थी। लेकिन बस यहाँ ये देखिए कि ईसा इब्ने मरियम कहना इस बात की दलील है कि इनका बाप नहीं था। और इबन की वजाहत लिखी हुई है, कल भी आई बुनियानों मरसूस में, आपने पढ़नी हुई तो बाद में पढ़ लीजिए। आगे देखिए, या बनी इसराइल, ए बनी इसराइल, इन्नी बेशक मैं रसूलू रसूल हूँ। नबी, रसूल और मलाइका का फ़र्क हम पिछली आयत में देख चुके हैं। यहाँ से आप देखते हैं कि एक दफ़ा अगर आप एक चीज़ अच्छी तरह समझ लें ना, तो पूरे कुरान में जहाँ भी वो आती है अल्हम्दुलिल्लाह आपके हस महफूज होती है। अल्लाह ही अल्लाह का, किधर आया, इलैकुम तुम्हारी तरफ, टूवर्ड्स यू, क्या करता हूँ, मुसद्दिकन, स्वाद दाल काफ से सिद्क करने वाला। तो सिद्क किस की जिद होती है, ऑपोजिट, एक होता है सिद्क और एक होता है यहाँ देखिए मुसद्दिक, साउंड का फ़र्क है, वज़न का फ़र्क है, तस्दीक करना, एक होता है बंदा सच बोल रहा है और एक होता है तस्दीक। और इंग्लिश में अगर तस्दीक नहीं समझ आ रहा ना, तो टेस्टिफाई, नोटराइज करना, ये है मुसद्दिक, ये किसी को सच्चा साबित करना है। ठीक है, फिर सिद्दीक बहुत सच बोलने वाले को कहते हैं। अच्छा, मुसद्दिक कहा गया, मुहक्किक नहीं कहा। हालांकि अरबी ज़ुबान में मुतरादिफात देखिए तो सिद्क भी है सदका से, फमन असलम मिम्मन कज़ब अलल्लाह ही व कज़ब बिसिद्क़ जाहू में, हक भी लफ्ज़ है सच जिसको कहते हैं, आमतौर पे हक और सच एक ही लफ्ज़ समझते हैं ना, दोनों का फ़र्क देखिएगा। सिद्क या सदका या सद्दका, ये सच बोलने के लिए, खिलाफे वाक़या कोई बात ना कही जाए। ठीक है, हक जो होता है ना, ये बातिल के मुकाबले पे आता है, यानी हक ज़िद है जिसकी बातिल, हक हर वो बात या चीज़ तो तजुर्बे और मुशाहदे के बाद सच और दुरुस्त साबित हो, सच्चाई हकीकत, और अल्लाह सुबहाना ताला के लिए खुद नाम आता है कि अल्लाह ताला अल हक है। बहरहाल, लिमा इसकी जो बेना ये दैया मुझसे पहले है, और बेना ये दैया क्या है, दरमियान। अब ये मेरे सामने क्या है, मेरा लैपटॉप है, तो अब ये मेरे आगे भी है ना, और ये देखें ये मेरे हाथों में भी है ना, ये मुराद है, मुराद ये कि वो चीज़ जो आपसे थोड़ी सी पहले हो। और बेना का लफ्ज़ कुरान में आप देख रहे हैं, मिम बेनी ये दई ही बहुत है, वजालना बेना हुमा ज़रा, सूरत कहफ में हम पढ़ते हैं, लक़द तकत्ता बेना कुम, तुम्हारे आपस के रिश्ते कट गए। ठीक है, तो इसकी बहुत सारी मिसालें आपके लिए लिखी गई हैं, आप चाहें तो बाद में इससे फ़ायदा उठा लें। आगे देखिए कि लफ्ज़ बेना ये दई में जो लफ्ज़ यद है ना मुझसे पहले, तो लफ्ज़ यद कुरान में और भी जगह आता है, यक्तुबून वबैलुल्लहु मिम्मा कतबत ऐदीहिम वबैलुल्लहु मिम्मा यक्सिबून में। ठीक है, और इसी तरह बियदी ही उक़दतुन निकाह, और यमीन का लफ्ज़ भी आता है मुझसे पहले में, मातिल कभी यमीनी का या मूसा, आप देखते हैं कुरान में या मीम नून से, इस तरह शिमाल शमला से, वमनूत या किताबहू बिशिमाली ही, और ज़िर्रा ज़िरा, ज़िरान कहते हैं चीन को, सुम्मा फ़ी सिलसिलतिन ज़रूहा सबून ज़िरान फ़स्लुकू, सब का फ़र्क से ये पता चल गया कि यहाँ मिम बैनी यदई का ही लफ्ज़ बेहतर था। आगे देखिए, मिनत तौरात, तौरात में से, हालांकि ये वुरिया से है, मुझे याद है सूरह आल इमरान में ये इसी लफ्ज़ वर्ड टू वर्ड तफसीर में हमने बहुत डिटेल से लफ्ज़ तौरात को पढ़ा था, सूरह आल इमरान में वुरिया से होता, छुपी हुई और चमकती हुई, स्पार्क। अब ज़ाहिर है हमारे पास इतना वक्त नहीं, वरना हम एक एक लफ्ज़ पे 5-10 मिनट बात कर सकते हैं। मुबशरन का लफ्ज़ उर्दू में हम बोलते हैं बशर से, बिशारत, बशर कहते हैं इंसान को, स्किन को, तो बुशरा क्या होती है, या बशीर या मुबशर, वो खुशखबरी जिसका असर चेहरे पर आए, जो खुश होते हैं तो चेहरे पे एक परछाई आती है ना, एक जाती है, तो वही इससे मुराद है। तो इंसान को बशर क्यों कहते हैं, क्योंकि इसकी स्किन खुली होती है, जानवरों की स्किन के ऊपर बाल हैं, किसी के ऊपर डिफरेंट थिंग्स हैं, और जिसकी जिल्द बालों से साफ़ हो उसको बशर कहते हैं, ये मुराद है। ठीक है, इसके मुतरादिफ़ देख लीजिए, मुबशरन से एक तो लफ्ज़ है रज़ा, लक़द रदी अल्लाह अनिल मोमिनीन, फिर इसी तरह सुरूर, सर्रा से, तसुर्रुन नाजरीन, پھر بہ جا، باغ کو کہتے ہیں رونق والے، ذا تبہ جا، حدائق ذا تبہ جا، پڑھتے ہیں بالکل 20ویں پارے کے شروع میں۔ پھر اسی طرح سے خبرہ، فی روضات یخبرون، جنتیوں کا بناؤ کیا جائے گا ڈیکوریٹڈ کے معنوں میں۔ پھر استبشرہ، فاستبشروا ببیعکم الذی بایعتم بہ، سودا، خوشیاں مناؤ۔ پھر طیب یا طیب بھی اس کی سانس ہوتی ہے، ما تاب لکم من النساء میں فرحہ، یہ تو بڑا معروف لفظ ہے اردو میں خوش ہونے کے لیے۔ فقیحہ، وَإِذَا انقلبوا الى اهلهم انقلبوا فقیہین، اور اشتمتا، فلا تشمت بی الاعداء، سورۃ اعراف میں ہی آتا ہے کہ میرے ساتھ لڑائی کر کے دشمنوں کو خوش نہ کر۔ فرق دیکھ لیجئے، 10 لفظ ہیں اس وقت آپ کے پاس جو ایک ہی لفظ کے مترادف ہیں۔ رضیہ کا لفظ، جیسے رضا کہتے ہیں تو محض پسندیدگی ہے، جیسے لڑکی کی رضا چاہیے یا رضا مندی چاہیے ہوتی ہے کسی جگہ نکاح کے لیے۔ جب یہ لفظ سرور میں آتا ہے سر، تو وہ خوشی جو دل میں ہو، جس کو آپ کہتے ہیں خوشی چھپ نہیں رہی۔ بہجہ ہوتا ہے نا، تو خوشی اور خوبصورتی جس میں پھول ہیں، بہار کے معنوں میں، ربی جیسے ہوتا ہے نا کہ نباتات ہیں، پھل اگے ہوئے ہیں، پھول لگے ہوئے ہیں۔ حبر کہتے ہیں ماحول کی نظافت کو، صاف کلینلینس کے معنوں میں، عمدگی، اور بہار سے دل کا مسرور ہونا۔ استبشارہ کیا کہتا ہے؟ یہ استبشار کہتے ہیں کسی اچھی خبر یا اچھی چیز ملنے پر باچھیں کھل جانا۔ اب تو ایک وہ چپس کا پیکٹ دے کے باچھیں کھل جاتی ہیں، ایڈورٹیزمنٹ ذہن میں لے آئیے۔ تابہ، ایسی خوشی جس سے حواس بھی لطف اندوز ہوں۔ فرحہ، خوش ہو کر اترانے لگنا اور خوشیاں منانا۔ فقیحہ، خوش گپیاں اور خوش ہونا۔ اور شمیتا، اشتمت جو تھا لفظ ہے دشمنوں والی، کسی تکلیف، آپ پہ تکلیف ہے اور آپ کا دشمن اس پہ خوش ہو رہا۔ دعا بھی ہے نا حدیث میں، اللہم انی اعوذ بک من شماتت الاعداء، دشمنوں کی خوشی سے اللہ مجھے بچا دے۔ پھر عجب، جس کو اردو میں بھی ہم بولتے ہیں، دل ہی دل میں کسی بات پر خوش بھی ہونا جس پہ حیرت بھی ہو رہی ہو اور اس کا سبب بھی نہ معلوم ہو کہ میں کیوں خوش ہو رہا ہوں، سبحان اللہ۔ آگے دیکھیں، بی رسول، ایک رسول کی، یاتی، جو آئے گا۔ آتی اور جا کا لفظ فرق ہم نے سورۃ نصر میں دیکھا ہوا ہے بہت تفصیل سے، اسی ان ڈیپ سٹڈی میں دیکھا تھا الحمدللہ۔ مم بادی، میرے بعد، میرے بعد میں، اب دیکھیں مم بادی میں لفظ بودھ ہے، بودھ دوری کو کہتے ہیں، قرب کی ضد ہے، اردو میں بھی قریب کا لفظ ہوتا ہے نا، اسی سے بعید ہے، ماضی بعید، ماضی قریب، ہم سب نے اردو میں پڑھا ہوا ہے، اور اس پہ بہت کچھ۔ اور یہ جو لعنت کا لفظ ہے نا، اس کو عربی میں بودھ کہتے ہیں، کلمہ بودھ، دور ہو جاؤ مجھ سے، شکل نہ دکھاؤ۔ فبود لقوم الظالمین کا لفظ آتا ہے، فی دلال بعید قرآن میں آتا ہے۔ آگے دیکھیے، اسمہ، نام اس کا، سین میم واؤ، بلندی کو کہتے ہیں، بلندی یعنی نام کسی انسان کا تعارف ہوتا ہے، بلند کر دیتا ہے اس کو وہ نام۔ تو لفظ سما اسم اور سما، دونوں لفظ اس میں آ جاتے ہیں۔ اس طرح لقب، لقب بولتے ہیں، کسی کا لقب کیا ہوتا ہے۔ پھر نبذہ، فلان، اب یہ اتنی ڈیپتھ ہے کہ آپ اس کو بس دیکھ کے پریشان ہوتے ہوں گے، بس آپ اس کو ایک نظر دے کے آگے جانے دیں اور دعا کریں کہ اللہ ہم اس تک پہنچے، ہم اس تک پہنچے، انشاءاللہ پہنچیں گے، ٹھیک ہے۔ تو حاصل ساری بات کا خلاصہ کیا ہے کہ اللہ نے عربی زبان میں اتنی وسعت رکھی ہے کہ ایک لفظ کو سمجھنے کے بہت سارے طریقے ہیں، ٹھیک ہے۔ آگے چلتے ہیں، احمد، نام ان کا احمد ہوگا۔ اللہ کے نبی نے خود فرمایا، صحیح بخاری کی روایت ہے 4896، آپ نے فرمایا میرے کئی نام ہیں، میں محمد ہوں، میں احمد ہوں، میں ماحی ہوں کہ جس کے ذریعے اللہ کفر کو مٹا دے گا، میں حاشر ہوں کہ اللہ تعالیٰ سب کو حشر میں میرے بعد جمع کرے گا، اور میں عاقب ہوں یعنی سب پیغمبروں کے بعد دنیا میں آنے والا ہوں۔ تو اللہ کے نبی کے ناموں میں سے یہ ایک نام ہے۔ فلما، پھر جب، جا ہم، وہ آیا ان کے پاس۔ آپ پیچھے دیکھیے، ایک سینس میں آیا تھا، یہاں جا کی شکل میں آ گیا، آتی اور جا کا فرق ان میں لکھا ہوا ہے۔ بالبیناتی، روشن دلائل کے ساتھ۔ قالو، انہوں نے کہا، ہذا، یہ، سحر، جادو ہے۔ سحر، جادو، اردو میں جانتے ہیں آپ، کہتے ہیں کہ یہ جو حلق کا کنارہ ہوتا ہے نا یہاں، اور پھپھڑے کا کنارہ، لنگس کے جو ایجز ہیں نا، اس کو سحر کہتے ہیں۔ اور اکثر آپ دیکھیے گا کہ جادو کا اثر بھی ادھر ہی ہوتا ہے۔ किसी के बारे में कहना ना कि उसके फेफड़े फूल गए हैं या सूज गए हैं। अरब लोग ऐसे में किसी को जब कावड़ और बुजदिल कहते थे ना, तो उसके लिए लफ्ज़ बोलते थे इन तफ़ाख़ा सहरुहू, यानी इसके फेफड़े फूल गए हैं। कुछ ऊँट होते हैं, उनके होंठ बहुत मोटे मोटे होते हैं, ये हलक जो है ना उसकी चिन, डबल चिन कह लें या बड़ी सी चिन होती है, तो ऐसे ऊँट को बईरुन सहरुन कहते हैं। जो चीज़ ज़िबा के वक्त नरखरे से उतार कर फेंक दी जाती है उसको सुखारतुन कहते हैं। तो सहर के लफ्ज़ में फिर जादू भी है, सहर भी है, हिडन चीज़ का मानी होता है, वो चीज़ जिसका सिरा ना मिले। ठीक है, तो ये वो लफ्ज़ है, इसकी बहुत सारी डिटेल्स मज़ीद आप पढ़ना चाहें तो पढ़ सकते हैं बाद में। मुबीन खुल्लम खुल्ला, बैन से बाना यबीन उबैन। कुएँ को अरबी ज़ुबान में यबून कहते हैं क्योंकि इसका पानी जब नीचे उतर जाता है तो रस्सी को हाथ से जुदा करते हैं, फिर वो नीचे जाता है और फिर उसके बाद उसको ऊपर लिया जाता है। फिर इसके बाद देखिए कि नज़ीरु मुबीन नबी सल्लम का भी टाइटल है। खुल्लम खुल्ला लफ्ज़ के लिए जो अरबी में डिफरेंट वर्ड्स इस्तेमाल होते हैं मुबीन के अलावा, उसमें वसफ भी है, कस्सा, दौराबा, हद्दसा, बैयना, सर्रफा, फसला और फसरा, सीन से सब का फ़र्क लिखा हुआ है। वसफ होगा तो किसी चीज़ का हुलिया बयान करना, कस्सा होगा तो कोई किस्सा या माजरा बयान करना, और दाराबा होगा तो मिसाल या कहावत बयान करना, और हद्दसा होगा तो नई बात, यानी ऐसी बात बताना जो पहले लोगों को ना पता हो। बैजीना क्या होता है? बात को दलाइल के साथ बयान करना। और सर्रफा होता है किसी बात के मुख्तलिफ पहलुओं पर रोशनी डालना, और फसला कोई बात तरतीबवार और अलग अलग करके बयान करना। और फसरा इसी से लफ्ज़ तफसीर है, असल में फसरा से मुहम, मुश्किल मकामात की वजाहत करना। ये वजाहत आपको ये बताती है कि आपको कम से कम 10 साल और लगाने चाहिए, बिलीव मी, कभी ना सोचे मुझे सब आ गया, और पढ़ाने वाले को तो ये आने चाहिए, पक्की बात है, वरना तो इतनी गलत तफसीरें और इतनी गलत बातें होती हैं, ख़ुद भी नहीं पता होता बेचारे को, ज़ाहरी बात है जिसने जो चीज़ पढ़ी नहीं उसको समझ कैसे आएगी। तो ख़ुलासा क्या निकला इस आयत का, एंड अप क्या निकला कि हज़रत ईसा तक पहुँचते पहुँचते बनी इसराइल का बिगाड़ हद से बढ़ा और अल्लाह ताला ने उनको हिदायत से दूर कर दिया।